नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पिची लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। भूकम्प गएको 2 वर्ष पुग्नै लागेको छ। भूकम्पका कारण धेरै ऐतिहासिक सम्पदा नष्ट भए। भूकम्प गएको 2 वर्ष भइसक्दा समेत ती सम्पदाको पुनर्निर्माण हुन सकेको छैन। पर्यटनसँग सम्बन्धित सम्पदाहरूको पुनर्निर्माण हुन बाँकी रहे पनि भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले खस्किएको पर्यटन भने विस्तारै तंग्रिँदो अवस्थामा छ। पर्यटक आगमनको मुख्य सिजनमा अहिले पर्वतारोहण र पदयात्राका लागि पनि हजारौं पर्यटक नेपाल आएका छन्। कार्यक्रम बदलिन्दो नेपालमा आज हामी अहिलेको पर्यटक आगमनको अवस्था, पर्यटन क्षेत्रको अवसर, समस्या र चुनौतीका विषयमा कुराकानी गर्दैछौ ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष चन्द्रप्रसाद रिजालसँग। स्वागत छ यहाँलाई कार्यक्रम बदलिन्दो नेपालमा।
धन्यवाद तपाईँलाई पनि।
भूकम्प गएको 2 वर्ष हुनै लागेको छ। भूकम्प र नाकाबन्दीका कारण जुन खस्किएको पर्यटन क्षेत्रको अवस्था अहिले चाहिँ कस्तो छ?
अब समग्रमा हामीले अहिले भन्दा भूकम्पपछि पर्यटक व्यवसाय, पदयात्रा व्यवसाय चाहिँ द्रुत गतिमा अगाडि बढिरहेको थियो र छ। अहिले पछिल्लो अवधिमा आउँदा त गुणात्मक ढङ्गले नै फड्को मारेको हामीले देख्छौँ। हामीसँग अब विडम्बना हामीले भन्नुपर्छ, राज्य संयन्त्रका कुनै पनि डाटाहरूले समग्र पर्यटनको, समग्र क्षेत्रको टुरिज्ममा कस्तो इम्प्याक्ट पार्यो भन्ने रिसर्चको कमी अथवा डाटाको कमी, तथ्याङ्कको कमी छ। टान मात्र यत्रो संस्था, यस्तो संस्था हो जसले चाहिँ डाटा चाहिँ अपडेट राखेको छ, किनकि पदयात्रा व्यवसायमा जाने हामी टिम्स दिन्छौँ र टिम्स मार्फत चाहिँ कति पर्यटक चाहिँ भूकम्पपछि नेपालमा आए र त्यो पदयात्रा क्षेत्रमा गए भन्ने डाटा हाम्रो भएको हुनाले अहिले पछिल्लो अवधिमा आउँदा चाहिँ हामी 40 आउँदै अहिले मार्चमा आउँदा चाहिँ हामी 50%ले भूकम्प अगाडि मात्र होइन, भूकम्पको धेरै अगाडि र अहिलेको स्थितिमा हामीले 50% पदयात्रा व्यवसायमा चाहिँ पर्यटक चाहिँ बढेको देखिन्छ। यसले चाहिँ समग्र अन्य क्षेत्रमा पनि, पदयात्रा क्षेत्र मात्र होइन, होटेल क्षेत्र अनि त्यसपछि ट्राभल क्षेत्र, टुर क्षेत्र होइन, अब जङ्गलका क्षेत्रहरू होइन, विभिन्न ठाउँमा आउने पर्यटकहरू चाहिँ बढेको स्थिति चाहिँ, जस्तो पदयात्रामा 50% बढ्यो भने अन्य क्षेत्रमा 30-40% चाहिँ पर्यटक चाहिँ 2014 अहिलेसम्म आउँदाखेरि चाहिँ 2016 चाहिँ त्यो स्थिति हामीले देखेका छौँ।
भूकम्पपछि पर्यटनको समग्र अवस्था सुधार गर्नका लागि सरकार तथा यहाँहरू जस्तो पर्यटनसँग सम्बन्धित सरोकारवालाले के गर्यो र आजको अवस्थामा गुणात्मक रूपमा फड्को मार्दैछ भन्न पाउनु भएको छ?
निगेटिभ कुराले पनि पोजिटिभ इम्प्याक्ट दिन्छ। भूकम्पको टाइममा अन्तर्राष्ट्रिय बजारमा नेपाल चाहिँ समाप्त भयो भन्ने ढङ्गले आयो र त्यसले तत्काल चाहिँ निकै ठुलो अप्ठ्याराहरू भयो, किनकि तुरुन्तै रिभाइभ हुनका लागि चाहिँ ओहो भूकम्पले समाप्त भएको छ, त्यहाँ जाने कुरा अथवा त्यहाँ बस्ने कुरा, त्यहाँ खाने कुरा, त्यहाँ हिँड्ने स्थिति छैन भन्ने कुराले तत्कालका 2-4 महिना अथवा झन्डै 6 महिना जति चाहिँ पर्यटन व्यवसाय चाहिँ एकदम सुस्ताउने स्थितिमा रह्यो। तर पछिल्लो अवधि फेरि के गर्यो भने ओहो अब त त्यहाँ पक्कै रिभाइभ भयो होला, अब चाहिँ त्यहाँ हेर्न जानुपर्छ भन्ने पर्यटक पनि बढ्यो। अनि हामी पनि अब नेपाल चाहिँ समाप्त भयो भनेर हामीले जति बेला करायौँ, एकदम कोलाहल गऱ्यौँ र निगेटिभ इम्प्याक्ट चाहिँ पुर्याउन पनि हामीले काम गऱ्यौँ, पुर्याउने विश्व बजारमा पनि त्यो काम गऱ्यौँ। नेपालमै पनि कुना कन्दरामा चाहिँ जस्तो हेरिटेज साइट चाहिँ समाप्त भयो भन्दा काठमाडौँ समाप्त भयो अथवा अन्य ठाउँ पाटन समाप्त भयो अथवा भक्तपुर समाप्त भयो भनेर त्यहाँ आउने स्थिति बनेका थिएन। तर पछिल्लो अवधिमा फेरि हामीले बढी एक्सर्साइज गऱ्यौँ, चाहे त्यो प्राइभेट सेक्टर भनौँ, चाहे सरकारी क्षेत्र भनौँ, चाहे त्यो एनजिओ आइएनजिओ भनौँ, यी नियमनकारी निकाय लगायत सबै संस्थाहरू चाहिँ होइन, नेपाल चाहिँ सुरक्षित छ, नेपालको गन्तव्य अब घुम्नका लागि, बस्नका लागि, हेर्नका लागि उपयुक्त छ भनेर हामीले अन्तर्राष्ट्रिय बजारमा विभिन्न फेयरहरूमा भाग लिन जाने, प्राइभेट सेक्टर, नेपाल सरकारका विभिन्न कूटनीतिक नियोगहरूसँग कुराकानी गर्ने, त्यो स्थितिले गर्दा चाहिँ फेरि हामीले चाहिँ अलिक बढी बल बढी खर्च गर्नु पर्यो, समूहमा हिँड्नुपर्ने स्थिति रह्यो, होइन सामूहिक ढङ्गले प्रचार प्रसार गर्नुपर्ने, किनकि हाम्रो मुलुक अलिक गरिब पनि भएले व्यक्तिको अफोर्डले नहुने हुनाले सरकारले विभिन्न सङ्घ संस्था जस्तो हान्टान नाटा पनि संयुक्त रूपमा अन्तर्राष्ट्रिय बजारमा जाने स्थिति बन्यो र आज चाहिँ त्यसले फेरि अब चाहिँ गुणात्मक फड्को मार्दै पर्यटन बजार चाहिँ पदयात्रा व्यवसाय पनि र समग्र पर्यटनका प्रोडक्टहरूको चाहिँ प्रचार प्रसार हुने स्थिति बनाएर आज चाहिँ गुणात्मक फड्को मारेको हामीले देखेका छौँ।
जुन प्रकारले अन्तर्राष्ट्रिय विभिन्न अध्ययन अनुसन्धानले पनि नेपाल पदयात्राका लागि अति रमणीय स्थलहरूमध्ये पर्दछ भनेर विभिन्न जर्नलहरूमा प्रकाशित भए, यसले चाहिँ नेपालमा पदयात्रा गर्ने पर्यटक ल्याउनका लागि कस्तो भूमिका खेल्दो रहेछ?
पहिला भन्दा एफर्ट हामीले बढी गर्नुपर्ने, खर्च बढी गर्नुपर्ने, जस्तो ठूला ठूला ग्रुपहरू लिएर अन्तर्राष्ट्रिय बजारमा हामी जानुपर्ने त्यो स्थिति। अनि हिजो हामी नेपाल सरकार छुट्टै जान्थ्यो, अनि प्राइभेट सेक्टरका मान्छेहरू छुट्टै जान्थे, होइन एमबिसीले छुट्टै ढङ्गले मार्केटिङ गर्थ्यो, तर पछिल्लो अवधि चाहिँ हामीले चाहिँ के बुझ्यौँ के महसुस गऱ्यौँ भने अब हामी धेरै कुरा हाम्रो समाप्त भएको छ, हाम्रो एक्लै अफोर्डले अब व्यवसाय फस्टाउँदैन, चाहे त्यो होटल एसोसिएसनले होस्, चाहे ट्रेकिङ एजेन्सी एसोसिएसनले होस्, चाहे ट्राभलले होस्, चाहे सरकारका पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, विदेशी नियोग, एनआरएनहरू, होइन यी एचपिआरआर, यी यिनीहरूले जुन गर्ने गतिविधि थियो त्यसलाई चाहिँ अलिक ठुलो एफर्ट र सबैलाई जोइन्टली एकै ठाउँमा भेला गरेर हामीले अन्तर्राष्ट्रिय बजारका फेयरहरूमा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँगको हातेमालो गर्ने कुरामा जानुपर्ने स्थिति र छिटो जाने र धेरै जाने त्यो स्थिति बन्यो र यसमा खर्चहरू बढी भए, समयहरू बढी खर्चियो, होइन व्यवसायीहरू सबै चाहिँ जानुपर्ने अन्तर्राष्ट्रिय बजारमा स्थिति बन्यो र त्यसले चाहिँ सकारात्मक म्यासेज एउटा नेपाल सुरक्षित छ भन्ने कुरा, अर्को हिजो नेगेटिभ ढङ्गले सुने पनि धेरै मान्छेले नेपालको बारेमा सुन्ने जुन स्थिति बनेर ए नेपाल चाहिँ समाप्त भएको रहेछ अब चाहिँ राम्रो भएछ है, यो चाहिँ गन्तव्यका लागि पनि अन्तर्राष्ट्रिय बजारमा नेपाल चाहिँ अत्यन्त राम्रो गन्तव्य हो भन्ने कुरा पनि पछि हामीले लैसकेपछि हिजोको नेगेटिभ कुरा पनि आज पोजिटिभ बन्ने स्थिति बन्यो र आज चाहिँ हाम्रो मुलुकमा आउने पदयात्राको सङ्ख्या नत्र 50% पदयात्रा व्यवसायमा ट्रेकिङमा जाने एकैचोटि बढ्नु भनेर चाहिँ यो अत्यन्तै सुखद कुरा हो। यो ट्रेकिङको कुरा हो भने अब हेरिटेज साइजहरूको पनि मैले फेरि पनि तपाईँलाई भन्नुपर्छ विडम्बना, आज 21 औं शताब्दीमा हामीले हाम्रो तथ्याङ्कलाई अपडेट गर्न नसकेले पर्यटन क्षेत्रले कति राजस्वमा पर्यटन क्षेत्रले कति रोजगारीमा ठुलो फड्को मारेको छ भन्ने कुरा आज हामी दिन सक्ने राज्य संयन्त्रले त्यो स्थिति नबनाए हुनाले त्यो एउटा अप्ठ्यारो हो, तर अहिले चाहिँ गुणात्मक फड्को मारेर रोजगारी पनि र अर्थतन्त्रमा पनि सबै क्षेत्रमा चाहिँ यसले सकारात्मक स्थितिमा चाहिँ अहिले पर्यटन बजार चाहिँ अगाडि बढेको देखेका छौँ हामीले।
भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा समेत सूचीकृत विभिन्न सम्पदाहरू अहिले पनि निर्माण हुन सकेका छैनन्, यसले चाहिँ समग्र पर्यटनमा कस्तो असर पारेको छ?
यसले समग्र पर्यटनमा असर नपार्ने कुरा हुँदै भएन, किनकि विश्व सम्पदा सूचीमा रहेका हेरिटेज साइजहरूको अलिकति हामीले चाहिँ छिटो छरितो ढङ्गले निर्माण गर्न सकेका भए त्यो हेर्न आउने पर्यटक यहाँ आउँथे र होटेलियर अथवा अन्य क्षेत्रमा पनि परे, चाहे त्यो माउन्टेन फ्लाइटको क्षेत्रमा होस्, चाहे अन्य पोखरा घुम्न जाने अन्य ठाउँमा घुम्न जाने पनि यहाँ आइसकेपछि एक दुई दिनको टाइम चाहिँ एक्स्ट्रा थपेर जाने स्थिति बन्थ्यो, तर हामीले राजनीतिक अस्थिरताका कारणले, सरकार परिवर्तन भइरहने राजनीतिक पार्टीहरूका झगडाका कारणले हेरिटेज साइजहरूको पुनर्निर्माणको कुरा चाहिँ सुस्ताएको छ। यो हामी पर्यटन व्यवसायले भन्नै पर्छ, पर्यटन व्यवसायले यो कुरा बनाउन सक्दैन, हामीले आवाज उठाउने हो, हामीले चाहिँ सरकारलाई सहज ढङ्गले सहयोग गर्ने कुरा हो, तर पछिल्लो अवधि राजनीतिक अस्थिरताले गर्दा हेरिटेज साइजहरूको पुनर्निर्माणमा ढिलो भएको छ, यसमा बन्न सकेका छैन। यहाँ आउने पर्यटकहरूले चाहिँ फेरि पनि नेपालमा चाहिँ यो हेरिटेज साइज चाहिँ बनाउन सकेका छैन, राम्रो छैन, धुलो छ, धुवाँ छ भन्ने जुन हाम्रो ठाउँमा अहिले मेलम्चीका कुरा भन्नुहोस्, अरू कुरा भन्नुहोस्, उता पुनर्निर्माण पनि गर्न नसक्ने, उता रोडका कन्स्ट्रक्सनहरू पनि धुलो धुवाँ र वातावरणीय असन्तुलनका विविध कुराहरू र वातावरण चाहिँ अलिकति राम्रो नहुने हुनाले चाहिँ त्यसले फेरि अर्को पदयात्रा क्षेत्र, अर्को के अरे होटेलको क्षेत्र, अर्को हाम्रा जङ्गलका क्षेत्रहरू, यी क्षेत्रहरूमा पनि असर पुर्याउँछ भनेर आज हामीले आवाज उठाइरहेछौँ। यसले चाहिँ जुन समयमा नै राजनीतिक अस्थिरता कारण जुन हेरिटेज साइट बन्न सकेन यसले दीर्घकालीन रूपमा पनि असर पुर्याउँछ र अन्य क्षेत्रलाई पनि इम्प्याक्ट बनाएछ, जुन ढङ्गले आज पर्यटक बढिरहेछ भोलि फेरि यसले चाहिँ हिजो भूकम्पको जस्तै गरी नेपाल चाहिँ दूषित छ भन्ने कुरा पनि सँगसँगै लगिया छ।
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल, उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी टानका अध्यक्ष चन्द्रप्रसाद रिजालसँग पर्यटन उद्योगको अवस्था, समस्या र पर्यटन प्रवर्धनका लागि सरकारसँग गरिरहेको सहकार्य लगायतको विषयमा कुराकानी गरिरहेका छौं। अब चाहिँ कुराकानी गरौं पर्यटन क्षेत्रको समस्याका बारेमा। यति राम्रो हुँदा हुँदै पनि पर्यटन क्षेत्रले के कस्ता समस्याहरूसँग सामना गरिरहनु परेको छ?
अब यो चाहिँ मैले मिडियामा बोल्दाखेरि म जतिको मान्छेले नेगेटिभ कुरा गर्यो भन्ने फेरि आउँछ, पोजिटिभ दृष्टिकोणले कुरा गर्ने ठाउँहरू चाहिँ यो क्षेत्रमा चाहिँ फेरि अलिकति कमी छ। तपाईँलाई के भन्नुपर्छ भने म 17 अध्यक्ष हो, मेरो फर्स्ट अध्यक्षले जे कुरा उठाउनु भएको थियो पदयात्रा क्षेत्रको, त्यो समस्या चाहिँ आज पनि जिउका त्यो छन्। जस्तो ऐन नियम नियावलीहरू समय सापेक्ष ढङ्गले संशोधन हुनुपर्ने, निषेधित क्षेत्रका कुराहरू हिजो चाइना र नेपाल, नेपाल र इन्डिया, चाइना र इन्डियाको बिचमा युद्धहरू भए होला, अथवा हिजो केही सीमाङ्कनका सीमाका हिमालहरूमा केही निषेधित भए होला, तर आज 21 शताब्दीमा हामी खुल्ला छौँ, सबै मुलुकले हामीलाई सहयोग गर्ने अथवा हामीबाट डराउनु पर्ने त्यो स्थिति छैन। इन्डियाको सीमामा रहेका हिमालहरू, चाइनाको सीमामा रहेका हिमालहरू, त्यसको विकास भइरहेछ, तर हाम्रो चाहिँ इन्डिया र चाइनाको बीचका कारणले हाम्रा हिमाल सीमामा रहेका हिमालहरू चाहिँ निषेधित हुने हुनाले त्यहाँ चर्को फीहरू छन्, त्यहाँ चाहिँ हामीले पर्यटक लाने स्थिति बनाएको छैन। आज हामी 21 शताब्दीमा भए पनि हाम्रा हिमाल अथवा हाम्रा जङ्गलहरूमा सुरक्षित ढङ्गले त्यहाँ जाने स्थिति बनाएको छैन। हामीले चाहिँ नो ट्रेकिङ विदाउट गाइड एन्ड पोर्टर विथ कम्पनी भनेर जुन हामीले कुरा गऱ्यौँ, कम्पनी मार्फत जाने र उसको चाहिँ सुरक्षित ढङ्गले चाहिँ यहाँ चाहिँ घुम्ने पदयात्रा गर्ने हुनाले चाहिँ उसले चाहिँ एउटा गाइड लिएर जानु पर्ने, त्यो त्यति महँगो पनि हुन्न, रोजगारका हिसाबले पनि रोजगारी सिर्जना हुन्छ, इन्फर्मेसनका हिसाबले पनि इन्फर्मेसन दिन सक्छ पर्यटकहरूलाई भनेर हामीले यी कुराहरू उठाइरहेछौँ। गार्बेज डिपोजिटका हिमालहरूमा फोहोरहरू थुप्रिरहेछ, त्यसको समस्या छ भनेर हामीले चाहिँ धेरै कुरा गरिरहेछौँ, र बेला बेला ट्याक्स भ्याटका समस्याहरूले पर्यटन व्यवसायीले अन्य क्षेत्रबाट फेरि ट्याक्स भ्याट तिर्न सक्छ, तपाईँ डाइरेक्ट ढङ्गले लाउँदा पनि इन्डाइरेक्ट ढङ्गले पनि ट्याक्सहरू उठ्छ भन्ने हाम्रा आवाजहरू हिजोदेखि छन्। यी आवाजहरू जिउका त्यो इन्फ्रास्ट्रक्चरका कुरा होस्, रोड कन्स्ट्रक्सनमा हिजो जस्तो होइन, आज हामी राराको विकासका कुरा गरिरहेछौँ, खप्तडको विकासका कुरा गरिरहेछौँ, त्यहाँ राज्यले लगानी गर्ने वातावरण र व्यवसायीले चाहिँ त्यहाँ अलिकति ट्याक्सहरू चाहिँ थोरै हुने स्थिति भयो भने तपाईँ इन्फ्रास्ट्रक्चरमा पनि व्यवसायले लगानी गर्छ भनेर हामी भनिरहेछौँ। त्यसैले हामी हिजो 2035 सालमा बनेका नियम कानुनमा अझै पनि अल्झिया छौँ, 2035 सालका सोचहरूमा हामी अहिले पनि उहारेका छौँ, र सबै अध्यक्षहरू सबै सङ्घ संस्थाले 35 सालमा उठाएका कुरा अहिले उठाउनु पर्ने यो बाध्यता छ। यी कुरालाई समय सापेक्ष ढङ्गले चाहिँ हामीले कार्यान्वयन अथवा समय सापेक्ष ढङ्गले परिवर्तन गर्न सकेका भए गुणात्मक मात्र होइन, गुणात्मकै भनिन्छ भन्न त, तर त्यो रकमका हिसाबले गुणात्मक पनि, सङ्ख्याका हिसाबले गुणात्मक पनि, चेतनाका हिसाबले पनि गुणात्मक फड्को मार्ने अहिलेको स्थितिमा त्यो बनाउन नसक्नु विडम्बना छ। म जस्तो एउटा 1800 व्यवसायको संस्थाको एउटा लिडरले आज मुलुकको हामी पोजिटिभ कुरा गर्छौँ टुरिज्ममा, कहिले पनि नेगेटिभ कुरा बन्द हडताल अथवा भएन नराम्रो छ भन्ने कुरा हामी गर्न चाहन्नौँ, जे कुरालाई पनि पोजिटिभ ढङ्गले लिने संस्थाका अध्यक्षहरूले बोल्दा पनि आज हिजोदेखिका काम भएनन्, यो हुन सकेन, यो हुनुपर्थ्यो भन्ने कुरा चाहिँ फेरि मैले भन्नै पर्छ, भएको छैन। राज्य संयन्त्रको ध्यान, राजनीतिक पार्टीका ध्यान यो क्षेत्रमा चाहिँ गुणात्मक फड्को मार्ने कुरामा चाहिँ गएको छैन, यो पुरानै सोचमा रहिरहेको स्थिति चाहिँ आज विद्यमान छ।
किन आयो यस्तो विडम्बनापूर्ण अवस्था? हिजोका अध्यक्षले जे कुरा उठाउनु पर्ने थियो आजका अध्यक्षले पनि त्यही कुरा उठाउनु पर्ने अवस्था किन सिर्जना भयो?
यो व्यक्ति केन्द्रित मान्छे भएको हुनाले त्यो राजनीतिमा पनि व्यक्ति केन्द्रित भयो, समाजमा विभिन्न सङ्घ संस्थामा पनि व्यक्ति केन्द्रित भयो, आफूलाई हेरेर डिसिजन गर्ने, राज्यलाई हेरेर होइन, होइन समूहलाई हेरेर होइन, संस्थालाई हेरेर होइन, मलाई भोलि अप्ठ्यारो पर्ला अथवा मैले काम गर्दाखेरि भोलि अर्कोले यसो गर्ला भन्ने डराउने, अनि आफू केन्द्रित आफूलाई फाइदा हुने, मलाई फाइदा हुन्छ यति गऱ्यो भने, अथवा मान्छेले पहिला चाहिँ समूह हेर्ने पार्टी हेर्ने हुँदै हुँदै जाँदा चाहिँ व्यक्तिमा म भनेर हेर्ने, म बाँच्यो भने म रह्यो भने भनेर हेर्ने त्यो परम्परा आज विश्व जनमानसमा जहाँ विकास भएको छ त्यहाँ त्यो स्थिति छैन, तर नेपाल जस्तो अविकसित देशमा चाहिँ केन्द्रीकृत चाहिँ म भनेर हेर्ने कुरा चाहिँ अलिकति बढी भयो। त्यो कारणले गर्दा उसले राज्यका बारेमा, सङ्घ संस्थाका बारेमा, सामूहिक भावनाका बारेमा त्यो सोचेन। तपाईँले देख्नुहुन्छ तपाईँ कुनै राजनीतिक पार्टीमा पनि पहिला एउटा पार्टीको कुरा आउँछ, अनि पार्टीहरूको बिचमा आउँदा गुटको कुरा आउँछ, गुटका कुरा आउँदा आउँदै व्यक्तिको कुरा आउँछ, परिवारका कुरा आउला, परिवारबाट फेरि व्यक्तिमा केन्द्रीकृत भएर उसले चाहिँ ब्रोड डिसिजनहरू समय सापेक्ष ढङ्गले लिन नसक्ने, नलिने होइन, अनि त्यसपछि गएर अरू देशप्रति बढी विश्वस्त रहने, अरूका कुराप्रति बढी ध्यान दिने, आफ्ना भूगोल, आफ्नो ठाउँ, आफ्नो जनता होइन, आफ्ना वर्ग, आफ्नो समुदाय योतिर चाहिँ ध्यान नदिने यो परम्परागत सोचले गर्दाखेरि न्यू जनरेसन पनि आज चाहिँ पुरानै सोचले ग्रसित हुने, पुरानाका कुराबाट बढी सोच्ने त्यो स्थितिले गर्दा नयाँ पिँढी पनि, नयाँ व्यवसायिक क्षेत्रमा आएका व्यक्ति भनौँ अथवा कर्मचारी संयन्त्रमा राजनीतिक पार्टीमा आएका मान्छेले पनि हिजोको कुरालाई मात्र सोध्ने, आज यो गर्न सकिन्छ भन्ने आँट, हिम्मत र सोच, दृष्टिकोण नभएको हुनाले नै यो चाहिँ विकास नभएको हो भनेर चाहिँ मैले भन्नै पर्छ।
त्यो निषेधित क्षेत्र हट्यो भने, जुन जुन ठाउँमा निषेधित क्षेत्र भनेर तोकेको छ त्यो हट्यो भनेदेखि पर्यटन क्षेत्रमा सुधार चाहिँ के आउँछ त?
नम्बर एक त गन्तव्यहरू धेरै ठाउँमा चाहिँ होटलहरू अथवा विभिन्न किसिमका रेस्टुरेन्टहरू, विभिन्न किसिमका लगानीका वातावरणहरू बन्छ। अर्को कुरा, त्यो क्षेत्रमा जान चाहने पर्यटकहरू धेरै दिन त्यो क्षेत्रमा, किनभने लामो डेस्टिनेसनहरू छ, नेपालमा धेरै दिन रहने हुन्छ। अर्को कुरा, त्यहाँ चाहिँ गाइड पोर्टरहरू लिएर जाने हुनाले रोजगारीको सिर्जना हुन्छ। अर्को कुरा चाहिँ डाइरेक्ट त्यही क्षेत्रमा रकमहरू चाहिँ जाने हुनाले नेपाल सरकारले अरबौँको रकम चाहिँ वार्षिक बजेटमा राख्ने अथवा बजेट भाषणहरूमा चाहिँ पर्यटनका अथवा त्यहाँका इन्फ्रास्ट्रक्चरका अथवा स्थानीय निकायका अन्य विकास निर्माणका स्वास्थ्यका यी कुरामा राख्ने र खर्च नगर्ने स्थिति बनेको छ। तर त्यो क्षेत्रको डाइरेक्ट पर्यटक त्यहाँ जाने स्थिति भने पर्यटकले त्यहीँ पैसा खर्च गर्छ, अनि लोकल व्यक्तिले पनि आफ्नो रोडहरू केही केही भने पनि त्यहाँ उ गर्ने, त्यही रोजगारीहरू त्यहीँ सिर्जना हुने त्यो स्थितिहरू बन्छ। अनि पुँजी चाहिँ सेन्ट्रलाइज हुने कुरा चाहिँ जुन काठमाडौँमा मात्र भयो अथवा सहर बजारमा मात्र भयो भन्ने कुरा पनि त्यो बिस्तारै चाहिँ गाउँ गाउँ र त्यस्ता दुर्गम ठाउँमा पनि जाने स्थिति बन्छ। र यसले चाहिँ त्यहाँको विकास हुनु भने चाहिँ काठमाडौँको विकास पनि हुनु हो, पोखराको पनि हो, विराटनगरको पनि हुनु हो, सुदूरपश्चिमको पनि विकास हुनु हो, किनकि पैसा चाहिँ तल तलसम्म गइसकेपछि त, किनभने दुर्गम ठाउँबाट सहरमा आउने हो मान्छेहरू, आउँदाखेरि सहरबाट दुर्गममा जान त हतपत्त जहाँ, त्यो चाहे विकासको कुरा गर्नुहोस् चाहे अन्य कुराहरू गर्नुहोस् त्यो हुँदैन। त्यसैले त्यो ठाउँका हिमालहरू, त्यो ठाउँका होइन स्थानीय कुराहरूको विकास हुनु भने चाहिँ तपाईँ भनौँ न, दुर्गम ठाउँमा बाटोघाटो पुग्यो भने अथवा त्यहाँ पर्यटन पुग्यो भने त बाटोघाटो पुग्नै पर्छ, त्यहाँ सहज ढङ्गले पर्यटन जाँदाखेरि, अनि जाँदाखेरि त्यहाँको स्याउहरू, जुम्ला हुम्लाका होइन स्याउहरू काठमाडौँ आउने, त्यहाँ बनेका उत्पादन भएका कुराहरू काठमाडौँ आउने, अनि रोजगारी पनि त्यहाँ सिर्जना हुने र समग्र देशको चाहिँ विकास हुने स्थिति बन्छ भन्ने चाहिँ हामी व्यवसायीहरूको धारणा हो।
यहाँले केही पूर्वाधारको अभावको कुरा पनि निकाल्नुभयो, कुन कुन क्षेत्रमा, कुन कुन पर्यटकीय क्षेत्रमा त्यस्ता पूर्वाधारहरूको खाँचो छ र ती के हुन्?
कुन कुन नभनौँ, धेरै नै क्षेत्रमा पूर्वाधारको खाँचो छ, चाहे त्यो खपतडको कुरा गर्नुहोस्, चाहे रारारको कुरा गर्नुहोस्, चाहे त्यो जुम्ला हुम्लाको डोल्पाको कुरा गर्नुहोस् होइन, चाहे पूर्वकै खोटाङको होइन, अनि त्यसपछि स्वर्गद्वारीका कुरा गर्नुहोस्, चाहे त्यो हामी ओखलढुङ्गाको कुरा गर्नुहोस्, ती ठाउँमा बाटोघाटो अनि त्यसपछि उपयुक्त होटलहरू होइन, उपयुक्त मठ मन्दिरहरू भनेको राम्रो समय सापेक्ष ढङ्गले हेर्नका लागि, बस्नका लागि, हिजोका कुरा, हिजोका संरचना आज भत्किएर गएका छन्, बाटोघाटो पनि हिजै बनेका ट्रायलहरू पनि आज भत्किरहेछन्, त्यो स्थिति छ। त्यसैले हिजो बनेका होटलहरू पनि मान्छेले चाहिँ आज जीर्ण अवस्थामा चाहिँ होटल सञ्चालन गरिरहेका पुरानो मान्छेहरू त्यो हिँड्दाखेरि, त्यो बाटोमा हिजो बाटो मोटरघाटो जाँदाखेरि त्यहाँ चाहिँ मान्छेले होटल व्यवसाय सञ्चालन गरेका थियो, त्यसलाई चाहिँ उन्नत बनाउन सकिरहेको स्थिति छैन, किनभने व्यवसाय नभएपछि उसले त्यहाँ लगानी गर्न सक्दैन, अनि राज्यले पनि त्यहाँ चाहिँ लगानी नगरिदिएपछि त्यहाँ व्यवसाय फस्टाउँदैन। त्यसैले पूर्वाधार चाहिँ बाटो पनि हो, पूर्वाधार भनेको चाहिँ मठ मन्दिरको अहिलेको युग अनुसारको हेर्न लायक होइन, अनि अहिलेका सञ्चारका साधनहरूको उपयुक्त वितरण सबै ठाउँमा, कुनै ठाउँमा तपाईँ नेटहरू नच, आज त मान्छे त एक ठाउँबाट अर्को ठाउँमा जाँदा ऊ चाहिँ उहीँ आफ्नै परिवारसँग बसिरहेको कुरा चाहिँ त्यो फिल गर्ने गरी मान्छे घुम्न चाहन्छ, देख्न चाहन्छ, त्यो स्थिति चाहिँ आज लगानी नभइरहेको स्थिति चाहिँ हाम्रो ठाउँमा छ। त्यो स्थितिको विकास चाहिँ राज्यले व्यवसायले मिलेर जोइन्टली इन्फ्रास्ट्रक्चरमा धेरै रोडका कुराहरू अन्य कुराहरू चाहिँ राज्यले लगानी गर्ला, तर होटल बनाउने कुरा त्यहाँ चाहिँ रेस्टुरेन्टलाई उपयुक्त सुन्दर रेस्टुरेन्ट सुन मिठो खानेकुराहरू बनाउने कुरामा व्यवसायले लगानी गर्छ। जब बाटोघाटो भएन, है मैदानहरू भएनन्, अनि हवाईहरूको एक्सेस भएन, अनि सञ्चारको सुविधा भएन, स्वास्थ्यको सुविधा भएन भने त त्यहाँ पर्यटक जाने स्थिति त बन्दैन, किन कुनै एक्सिडेन्ट पर्दासाथ तुरन्त उसलाई चाहिँ काठमाडौँमा ल्याउन सक्ने अथवा त्यहीँ उपचार गर्न सक्ने स्थिति भएन भने, किनभने हाम्रो अत्यन्त दुर्गम हिमालहरू छन्, त्यहाँ हाई अल्टिच्युडको प्रब्लमहरू छ, त्यहाँ विभिन्न सिकनेसका कुराहरू आउँछन्, अनि त्यहाँ चाहिँ लगेर वेदरका कारणले आजको वेदर तपाईँ हामीले देख्छौँ, फोगी वेदरको टाइममा हामी पोखरा नै जहाँ गएको मान्छे चाहिँ समयमै काठमाडौँ आउन सक्ने स्थिति हो, किनभने त्यहाँ हेलिकप्टर पनि लान सकिँदैन, महँगो पर्छ, हवाई यातायात उड्दैन, अनि त्यसपछि मोटर बाटो पनि तपाईँले देख्नुहुन्छ मुलिनदेखि उताको चितवनका बसहरू जाँदाखेरि 24 घन्टाभन्दा बढी लाग्ने स्थिति। त्यसैले यस्ता इन्फ्रास्ट्रक्चरमा राज्यले तुरन्त लगानी गरेर चाहिँ विकास गरिदिने स्थिति हुने भने समग्र मुलुकको विकास हुन्छ भन्ने हामी पदयात्रा मात्र व्यवसायको होइन, म एउटा पदयात्री व्यवसायको संस्थाको तर्फबाट मात्र बोलेको छैन, हामी जोइन्ट मिटिङहरू गर्छौँ हानको टानको नाराको नाटाको अन्य गर्दाखेरि अन्य साथीहरूले पनि यही कुरा उठाउनु भएको छ र यो इन्फ्रास्ट्रक्चरमा चाहिँ राज्यले द्रुत गतिमा विकास गर्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष चन्द्रप्रसाद रिजालसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी अहिलेको पर्यटक आगमनको अवस्था, पर्यटन क्षेत्रको अवसर, समस्या र चुनौतीका विषयमा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष चन्द्रप्रसाद रिजालसँग कुराकानी गरिरहेका छौं। अब फेरि जोड्दैछु कुराकानीलाई नै।
कतिपय त्यस्ता गन्तव्य छन् जहाँ राज्यको आँखा परेको छैन, त्यसलाई पहिचान गर्नुपर्ने,
त्यो पनि हेर्नुहोस् हामी यो प्राइभेट सेक्टरमा बसेका छौँ, हाम्रा लिमिटेसनहरू छन्, हामीले एउटा सदस्यता फीबाट उठाएर यस्ता संस्थाहरू सञ्चालन गर्छौँ, राज्यले प्रत्यक्ष ढङ्गले हामीलाई न रकम दिनुहुन्छ होइन, न हामी कुनै अन्तर्राष्ट्रिय माध्यमका कुनै एनजिओ आइएनजिओबाट रकम ल्याएर काम गर्न सक्ने स्थिति छ, नियम कानुनका कुराले अन्य कुराले हामीलाई अप्ठ्यारो छ, हामी लामो समयदेखि टिम सञ्चालन गरिरहेछौँ, सरकारले बजेट विभिन्न ठाउँमा अब हाम्रो तपाईँ भनौँ कर्मचारी संयन्त्र तुरुन्ती स्ट्रक्चरमा परिवर्तन गर्ने अहिले सङ्घीय संरचना भनेको छ, त्यही अनुसारको तुरुन्तै राजनीतिक अस्थिरता होइन अन्यलता विविध कारणले दृष्टिकोणका कारणले हामीले तुरुन्तै सबै ठाउँमा चाहिँ कर्मचारीहरू परिचालित गरेर रकमहरू पठाउने खर्च गर्ने हाम्रो स्थिति बन्दैन, रकमलाई सही ढङ्गले सही टाइममा परिचालन गरियो भने मनी एट्याक मनी पैसाले पैसा तान्ने हो, तपाईँ रोजगारी सिर्जना हुन्छ, विदेश जाने स्थिति बन्दैन, अब हाम्रा मरुभूमिमा गएर यस्तो सुन्दर ठाउँमा जन्मेका नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ मरुभूमिको ठाउँमा गएर चाहिँ कस्तो विकास गर्नुपर्ने स्थिति भयो, किनभने यहाँ रोजगार सिर्जना भएन, रोजगारी सिर्जना गर्ने भने परिवारसँगै बसेर मान्छेले चाहिँ यहीँ काम गर्ने स्थिति हुन्थ्यो, रोड बनाउने कसले हो र, रोड बनाउने त नेपाली जनताले नै हो, अनि त्यसपछि गएर यहाँ रोजगारी सिर्जना भयो भने अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मान्छेहरू चाहिँ यहाँ आएर लगानी गर्ने वातावरण व्यवसायले अन्तर्राष्ट्रिय व्यवसायहरूले अन्तर्राष्ट्रिय सरकारका अन्य नियोगहरूले पनि बन्छ, तर यहाँ चाहिँ लडाइँ झगडा अन्य कुरा भयो भने त अनि त्यसपछि मेन पावरहरू पाइएन भने त यहाँ त लगानी गर्ने स्थिति हुँदैन, त्यसैले राज्यको ध्यान समग्र नेपालीको ध्यान मुलुक बनाउनेतिर, आफ्ना छोराछोरी इन्जिनियर बन्छन् डक्टर बन्छन् अनि हामी चाहिँ विदेश पठाउँछौँ, उपयुक्त एउटा म्यान पावर विदेश पठाइदिने, अनुपयुक्त म्यान पावर नेपालमा राख्ने, अनि लगानीको वातावरण नबन्ने, अनि लगानी गर्नलाई राज्यले समयमै रकमहरू चाहिँ उपलब्ध नगराइदिने, अनि गर्न चाहने सङ्घ संस्था अथवा विभिन्न एनजिओ आइएनजिओ जो भन्नुहोस् पोजिटिभ ढङ्गले पारदर्शी ढङ्गले काम गर्ने वातावरण चाहिँ एउटा दुईटाले नराम्रो गर्यो भनेर त्यसलाई पनि त्यही आँखाले हेरिदिने अनि समयक्रममा नियम कानुनहरू नबनाइदिने विधि विधानहरू नबनाइदिने अनि त्यसको जो जस अब्ज चाहिँ जम्मै राम्रा काम चाहिँ जसले गरे पनि राम्रै कुरा हो त्यसको जसले व्यक्तिले चाहिँ राम्रा काम आफूले लिने नराम्रा काम चाहिँ अर्कालाई पन्छाइदिने मैले पनि त्यही गर्ने अर्को साथीले पनि त्यही गर्ने त्यो स्थिति राम्रो गरेको पनि जस लिनुपर्छ आफैले नराम्रो काम गरेको पनि आफूले जस लिने वातावरण बन्नुपर्छ दण्ड सजायको उपयुक्त व्यवस्था हुनुपर्छ सोसफोर्सका आधारमा चल्ने स्थिति बन्नुहुन्न रान्ति आग्रह पूर्वाग्रहका आधारमा काम गर्ने स्थिति बन्नु हुँदैन विकास निर्माणमा कुनै रान्ति हुँदैन यो स्थिति चाहिँ समग्र क्षेत्रमा छोएको छ र यसको विरुद्धमा हामी व्यवसायी सचेत नागरिकहरू चाहिँ हुनुपर्छ र रहिरहेछौँ र जसका कारण चाहिँ आजसम्म मुलुक चाहिँ यस्तो अन्यलतामा पनि आज पर्यटन क्षेत्र चाहिँ अगाडि बढिरहेछ र आउँदा दिनमा पनि हामी चाहिँ चाहन्छौँ राज्यको ध्यान चाहिँ छिटो व्यवसायीले चाहिँ प्रफिट मात्र कमाउँछ भन्ने ढङ्गले लिनु भएन व्यवसायीले प्रफिट गर्छ रोजगारी पनि सृजना गर्छ ट्याक्स पनि तिर्छ अनि त्यसपछि चाहिँ त्यसले ट्याक्स तिरे पनि राज्य सञ्चालन हुन्छ भन्ने ढङ्गले हेर्नु पर्यो त्यो एकरो आँखाले पुरानो आँखाले हेर्ने कुराले चाहिँ समग्र पर्यटनको जलविद्युतको अनि स्थानीय निकायको विकास हुँदैन भन्ने चाहिँ हामी व्यवसायीको धारणा हो
अब केही ट्रेकिङ मजदुरको दृष्टिकोणबाट थोरै कुराकानी गरौँ ट्रेकिङ मजदुरको पेसागत सुरक्षाका लागि चाहिँ टानले के गरिरहेको छ
समग्रमा ट्रेकिङ व्यवसायीको पेसागत सुरक्षाको लागि पहिला कुरा उठाउने संस्था भनेका चाहिँ मैले यो मैले घमण्डका साथ भने पनि होइन मधुर साथीहरूले पनि यो तपाईँको सञ्चार माध्यमबाट सुनिरहनु भयो होला र भोलि पनि आज पनि भन्ने कुरा चाहिँ हामीले नै हो बढी चाहिँ इन्सुरेन्सका कुरा होइन अनि विभिन्न एक्सिडेन्ट पर्दा दिने राहतका कुरा होइन त्यो परिवारलाई पढाउने अन्य कुरामा हामीले नै बढी कुरा उठाओ व्यवसायीले नै बढी अलिक बढी सचेत अन्तर्राष्ट्रिय समाजसँग अलिक बढी नजिक हुने अन्य त्यो देशका कुराहरू पनि देखेर सुनेर अनि फेरि ट्रेकिङमा चाहिँ तपाईँलाई प्रष्ट भन्नुपर्छ हामी चाहिँ भरियाबाटै विकास भएर व्यवसायको रूपमा आयो त्यसले भरियाबाटै विकास भएर गाइडबाटै विकास भएर आउने मान्छे त्यो पीडा भोगेको मान्छेले चाहिँ धेरै कुरा बुझे पनि हुन्छ सुरुमा ट्रेकिङको विकास चाहिँ जो पदयात्रा व्यवसायमा लागे पहिला भरियाको रूपमा ती मान्छेले नै आज तपाईँ नम्बर एक पर्यटन व्यवसायीको रूपमा हामी थामसिर्कुलाई देख्छौँ अन्य ट्रेकहरूलाई हामी देख्छौँ किनभने उहाँहरू तलैदेखि जगदेखि आउनुभयो र आज उहाँहरू चाहिँ अरबौँको लगानी गरेर हजारौँ सङ्ख्यामा चाहिँ रोजगारी दिएर राजस्वहरू नेपाल सरकारलाई तिर्ने स्थितिमा यो बन्नुभएको छ त्यसैले हामीले टिम्सको अवधारणा जुन लिएर आयौँ त्यो पनि पर्यटनका मजदुरहरू जो उच्च हिमालमा हाई अल्टिच्युडमा जो मान्छे चाहिँ एक्सिडेन्ट पर्छ त्यसलाई रेस्क्यु गर्ने अनि जो मान्छे चाहिँ एक्सपायर हुन्छ त्यसलाई चाहिँ उसको परिवारको रोजीरोटीको व्यवस्था गर्ने भन्ने ढङ्गले हामीले यो अवधारणाहरू चाहिँ यो व्यवसायले नै व्यवसायको दिमागमा नै आएर अथवा यो ट्रेकिङ व्यवसायमा लाग्ने यो संस्थाका अलिकति सचेत मान्छेहरूले नै उठाउनु भयो र यो ढङ्गले अगाडि बढ्नु भयो तर यसलाई चाहिँ राज्य संयन्त्रले समयमै नहेरिदिने नियम कानुनहरू नबनाए नियम कानुन बनाउने हाम्रो जिम्मा होइन नियमनकारी निकायहरूको जिम्मा हो उहाँहरूले सही टाइममा त्यो ढङ्गले नियम कानुनहरू कार्यविधिहरू होइन यो नियमावलीहरू यस्तो बनाइदिएको थियो भने यो चाहिँ समस्या जुन मजदुरहरूका राहत दिने कुरा मजदुरहरूकोलाई उद्धार गर्ने कुरा होइन यी कुराहरू चाहिँ हुन्थ्यो मजदुरहरूका रोजीरोटीका कुरा समस्या हुँदाखेरि करोडौँ राजस्व उठिरहेछ त्यो पैसा थुप्रिरहेछ त्यसले चाहिँ त्यो काम चाहिँ गर्न सकेन भने मजदुरहरूको हकितमा हुँदैन थियो तर त्यो गर्ने वातावरणमा राज्य संयन्त्र चाहिँ अलिकति बाधक बनेर आयो र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालले मजदुरका हकहितका लागि उठाएका मुद्दाहरू पनि छायामा परे र समयमा नै मजदुरहरू उद्धार हुने स्थिति अथवा समय नै मजदुरका परिवारले पढ्न पाउने उच्च ठाउँमा राम्रो ठाउँ पढ्न पाउने स्थिति बनेन किनभने रकमहरू फ्रिज भएपछि कुनै व्यक्तिले पनि संस्थाले दिने त होइन राज्यले राज्य ठाउँबाट दिनुपर्ने ठाउँहरू निकासा समयमा नहुँदाखेरि त्यो हुन सकेन तर टानले चाहिँ यस्ता गतिविधिमा काम गरिरहेछ अहिलेसम्म चाहे त्यो व्यवसायीको तर्फबाट दिनुपर्ने कुरा हो चाहे संस्थाको तर्फबाट दिनुपर्ने कुरा हो चाहे त्यो संस्थाले चाहिँ व्यवसायीलाई दिलाउनका लागि पहल प्रयत्न गर्ने कुरा हो यति गर्दा गर्दै पनि कति मजदुर साथीहरू अझै पनि राहत नपाइरहेको स्थिति छ हामी चाहिँ उहाँहरूलाई चाहिँ उद्धार गर्ने कुरा उहाँहरूको परिवारलाई पठन पाठनका लागि व्यवस्था गर्ने कुरामा चाहिँ लडिरहेछौँ हामी व्यवसायी भए पनि व्यवसायी र मजदुर दुईटा चाहिँ एउटै हुन् भन्ने ढंगले, किनभने अहिले चाहिँ हेर्नुहोस् तपाईँ यो फेरि उच्च हिमालमा जाने चाहिँ त्यो मजदुरले नै बाटो खनिदिन्छ, अनि मजदुरले खनिदिएर एउटा पर्यटक चाहिँ माथि सरमाथामा अथवा कुनै केटुमा अथवा कुनै हिमालमा चढ्छ र अनि उसले चाहिँ ओ म चढेँ भनेर भन्ने स्थिति हो। आखिर चढेको मजदुर हुन्छ, मजदुर त्यहाँ चढ्न सकेन, मजदुरले त्यो बाटो खनिदिन सकेन भने कोही पनि मान्छे त्यो हिमाल चढेर मैले चाहिँ साहसिक काम गरेँ भनेर अन्तर्राष्ट्रिय बजारमा फोटो गर्ने अथवा आफू साहसिक बने भनेर ऊ बाँच्ने स्थिति रहँदैन। त्यसैले त्यो मजदुरको क्षेत्रमा चाहिँ बढी ध्यान जानुपर्छ भनेर नै हामीले अहिले पछिल्ला अवधिमा चाहिँ हाई अल्टिच्युडका ठाउँमा चाहिँ त्यहाँ मजदुर सेल्टरहरूका कुराहरू उठाएछौँ। राज्यले पनि त्यो बजेटमा गरे तर कार्यान्वयन नै फितलो छ, जुन कारण चाहिँ समयमै हुन सकेका छैन र जुन ढङ्गले हामीले उठा मुद्दा चाहिँ समयमै कार्यान्वयन हुन नसकेकाले मजदुरले जति पाउनुपर्ने हो राहत त्यो पनि पाउने स्थिति चाहिँ बनाए होइन, तर हामी ट्रेकिङ व्यवसायीहरू चाहिँ समग्र मजदुरका हकितका लागि नै लागिरहेको स्थिति हो।
भूकम्प गयो, पर्यटक आएनन्, नाकाबन्दी भयो, अवस्था त्यस्तै रह्यो। त्यति बेला त जति पनि ट्रेकिङ मजदुरहरू छन् उनीहरूको व्यवसाय त सधैँ सङ्कटमै पर्दो रहेछ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूको पेसागत सुरक्षाका लागि यहाँहरूले के गर्नुभयो?
हेर्नुहोस्, टिम्सको रकमको 10% रकम चाहिँ टुरिज्म बोर्डमा जुन उठ्छ पैसा सङ्कलन राजस्व सङ्कलन हामीले हाम्रो संस्थाले लिन नपाउने सरकारले, किनभने हामी एनजिओ हो, त्यो एनजिओले चाहिँ त्यसरी राजस्व लिन नपाउने हुनाले टिम्सको रकमको 10% चाहिँ मजदुर कोषमा राख्ने भने त्यो करोडौँ रुपियाँ त्यहाँ छ। अर्को 30% रकम जुन हामीले लिने र त्यसमा चाहिँ मजदुरहरूको हेलिकप्टरबाट रेस्क्यु गर्ने अनि मजदुरहरूलाई चाहिँ 350,000 क्षतिपूर्ति दिने अनि त्यसपछि गएर मजदुरका केही परिवारलाई पढाउने भन्ने कुराहरू छ। त्यसै गरी अर्को 30% रकम जुन टुरिज्म बोर्डमा रहन्छ त्योबाट पनि मजदुरका परिवारहरू जो चाहिँ अङ्गभङ्ग भएको हुन्छन् उनीहरूलाई राहत दिने, जसले चाहिँ भोलि आउँदो दिनमा उसको परिवारलाई पढाउन सक्दैन, काम गर्ने वातावरण बनाए, ऊ चाहिँ हिमालमा जाँदा उसको खुट्टा घुम्छ, हात घुम्छ र शरीरै घुमेर ऊ समाप्त नै हुन्छ। त्यसैले उसको परिवारलाई चाहिँ हामीले भोलि सक्षम बनाउनका लागि पढाउने कुरा होस् अथवा उनलाई बाँच्ने आधारहरू रोजगारीका सिर्जनाका कुरा होस् यी कुराहरू चाहिँ ती रकमलाई समयमै सदुपयोग गर्ने हो भने चाहे त्यो विभिन्न ठाउँमा लगानी गरेर पनि त्यो सकिन्छ। हामीले पछिल्लो अवधि त भनेका छौँ हस्पिटलहरू मजदुरका लागि अथवा व्यवसायका लागि छुट्टै त्यो, अब अहिले त बिस्तारै बिस्तारै समयक्रम अनुसार धेरै ठाउँमा मजदुर मात्र होइन नेपाली जनताले पनि निःशुल्क स्वास्थ्यको कुरा चाहिँ सरकारले पनि दिने कुराहरू आइरह, तर हामीले यो कुरा त हिजो मजदुरहरूले उठा अथवा हिजो हामी जस्ता व्यवसायले उठायो किनभने उसको परिवारलाई अथवा उसलाई निःशुल्क उपचार हुनुपर्छ भनेर हामीले हाम्रो ठाउँबाट उठाउँदै आयौँ। त्यो अन्य ठाउँबाट पनि उठ्यो होला, समूहमा हामी मात्र छौँ भनेर त हामी गमन गर्दैनौँ, तर हामी जस्ता संस्थामा रहेका अलिक सचेत मान्छेले दह्रो ढङ्गले उठाउने हुनाले आज त्यसलाई पनि इन्फ्लुएन्स भएको छ भनेर चाहिँ म भन्छु र समग्र मजदुरका हकितका लागि हामीले कुरा उठाइरहेछौँ र आउँदा दिनमा पनि उनीहरूको ग्यारेन्टी, पेसागत ग्यारेन्टी, उनीहरूको परिवारको ग्यारेन्टीको लागि पनि हामीले चाहिँ त्यो अक्षय कोषहरू निर्माण गरेर पनि अगाडि बढिरहेको स्थिति छ। अब व्यवसायले कमाएको केही पर्सेन्टबाट उहाँहरूले थोरै मायाले दयाले दिने कुराहरू पनि, किनभने जसले कमाउँछ त्यसले त दान दक्षिणा दिए जस्तो पनि दिन्छ। फेरि म यो भन्दिनँ कि दुःख गर्ने मजदुरले चाहिँ दक्षिणाको रूपमा लिने होइन, उसले चाहिँ उसको अनिवार्य पाउनुपर्ने सुविधाको रूपमा चाहिँ उसले पाउनुपर्छ भन्ने मान्यतालाई पनि हामीले चाहिँ स्थापित गर्नका लागि यी रकमहरूलाई समयमै सदुपयोग गरौँ, समयमै मजदुरहरूले पाउने स्थिति बनोस् भन्ने ढङ्गले ती कार्यविधि बन्ने कुरामा पनि हामी नेपाल सरकार श्रम मन्त्रालयसम्म पनि अगाडि बढिरहेको स्थिति छ र हामी समग्र मजदुरको हित भएन भने यो व्यवसाय त मजदुर बिना चल्ने व्यवसाय नै होइन, बढी त यो त मजदुरबाटै चल्ने व्यवसाय हुनाले मजदुरप्रति चाहिँ हामी चाहिँ एकदम उदार रहने अथवा मजदुरलाई चाहिँ सहयोग गर्नुपर्छ, मजदुरलाई टिकाउनुपर्छ, मजदुरको परिवारलाई टिकाउनुपर्छ भन्ने कुरामा हामी कटिबद्ध छौँ र त्यही ढङ्गले हामीले कार्यक्रमहरू पनि गरिरहेछौँ।
एउटा पर्यटन मजदुर बल हुन्जेलसम्म ऊ आफ्नो प्राणको बाजी थापेर हिमालमा जान्छ, निकै गाह्रो काममा जान्छ, जब बल घट्यो त्यस पछाडि ट्रेकिङ जान पनि नसक्ने अवस्थामा पुग्छ, घरमै बस्नुपर्ने अवस्था रह्यो भने त्यति बेला उसको सामाजिक सुरक्षाका लागि के हुन्छ?
अब यो सामाजिक सुरक्षामा छुट्टै ढङ्गले पैसा पनि हामीले उठाएर सामाजिक सुरक्षामा राख्ने व्यवसायको तर्फबाट पनि निश्चित प्रतिशतको कुरा चाहिँ मजदुर मुभमेन्टले पनि त्यो स्थापित गरेका छ, त्यो ढङ्गले गरेका छ, व्यवसायीले पनि त्यो आवश्यकता महसुस गरेर व्यवसायकै तर्फबाट पनि मजदुरको सामाजिक सुरक्षाका लागि चाहिँ रकम छुट्याउने काम चाहिँ भइरहेको स्थिति हो। तर मैले फेरि पनि जोड्नु पर्छ, यो राज्य संयन्त्रले समयमा निगरानी नगर्ने, समयमा त्यसको चाहिँ सदुपयोग नगरिदिने, त्यो हुनाले चाहिँ तपाईँले सञ्चयकोषकै रुपियाँ कति रुपियाँ चाहिँ फ्रिजमा गए हुन्छ, कति बेला चाहिँ मान्छेले सञ्चयकोषबाट पाउने सुविधाहरू नपाइरहेको कामदारहरूले छन्। त्यही मजदुरको सामाजिक सुरक्षाको पनि विभिन्न नियम कानुन राजनीतिक अस्थिरता पर्ने बेलामा त्यही मजदुर चाहिँ राजनीतिक आन्दोलन विभिन्न ठाउँमा उचाल्नलाई प्रयोग गर्ने राजनीतिक पार्टीले, अनि आफू कार्यान्वयनको ठाउँमा गइसकेपछि चाहिँ समयमा त्यो नियम कानुन अदालत के भनेर अनि त्यस त्यतातिर चाहिँ ध्यान नजाने। अब एउटा मैले अगाडि भनेको कुरा यसमा आइहाल्छ, किनभने व्यक्ति केन्द्रित कुरा बढी भए, समूह केन्द्रित राष्ट्र केन्द्रित भएन। मान्छेको बोल्दा एउटा र व्यवहार, बोल्ने र व्यवहारमा फरक रह्यो। जे बोलिन्छ त्यो व्यवहारमा उतार्ने ढङ्गले बोल्नु पर्थ्यो, जे गरिन्छ त्यसलाई चाहिँ नियम कानुनसँग नबाजिने गरी गर्नुपर्थ्यो। त्यो स्थिति चाहिँ राज्यको विकासको क्रमले, चेतनाको कुराले र अनि समूहको सामूहिक भावना र मुलुकप्रतिको उत्तरदायित्वको कमीले गर्दा चाहिँ यो हुन सकेन, जुन कुरा सामाजिक सुरक्षामा पनि इन्फ्लुएन्स भएको छ, अन्य सञ्चयकोषका कुरामा पनि भएको छ, अन्य सेवा सुविधाको कुरामा पनि भएको छ। दिने भनिन्छ तर कार्यान्वयनमा दिइँदैन, त्यो कुरा चाहिँ छन्। तर त्यति हुँदाहुँदै पनि पछिल्ला अवधिमा मजदुर मुभमेन्टमा अथवा मजदुरहरूको हकितका लागि पनि केही काम भएको छन्। त्यो मजदुरको सचेतनताका कारणले पनि आफूले सुविधा लिन नसक्ने मजदुर भनेको अलिक कम पढेका भन्ने पनि हामी बुझ्छौँ, सबै क्षेत्रका मजदुर त्यो छैनन्। अब कति चाहिँ अलिकति लेबर गर्ने हुनाले उहाँहरूले आफ्नो सेवा सुविधा लिने कुरामा पनि समयमा त्यो चेतना नहुने, त्यो नजाने, त्यो स्थितिले पनि केही कमजोरी भएको छ। त्यति हुँदाहुँदै पनि मजदुरको क्षेत्रमा चाहिँ काम चाहिँ अगाडि बढिरहेको छ।
अन्त्यमा टाँडबाट ती मजदुरले अब के अपेक्षा गर्न सक्छन्?
मैले त म पनि एउटा मजदुरै हो, यसको मतलब मजदुरको भावनालाई मजदुर हो भनेर लिन खोजेको पनि मैले होइन, किनकि मजदुर सरहकै यो टाँडमा धेरै व्यवसायीहरू चाहिँ मजदुरको जत्तिकै काम गरेर अथवा मजदुरी नै गरेर त्यो व्यवसाय गरिरहेको स्थिति छ। आफै ट्रेकिङ जाने, एउटा कम्पनी दर्ता गर्ने, आफै ट्रेकिङ जाने, मजदुरी गर्ने, उसको भारी बोक्ने, होइन त्यो ढङ्गले आउने छ। र मैले हिजो पनि र आज पनि भनेको छु, टाँडमा हिजो सदुपयोग भएन, टिम्सको रकम मजदुरको उद्धारको लागि भएन, मजदुरका अन्य फन्डमा राख्ने कुरा भएन। मेरो समग्र टिम अहिले, हिजो पनि हामीले एउटा कार्यक्रम गऱ्यौँ, सधैँ हामीले भनिरहेछौँ, मजदुर साथीहरूसँग पनि भनिरहेछौँ, हामीले संस्थागत ढङ्गले श्रम मन्त्रालयमा पनि व्यवसायीको तर्फबाट हामीले त्यसलाई मजदुरका मागहरूलाई संस्थागत गरिदिनुपर्छ भनेर हामीले त्यहाँ चाहिँ कार्यान्वयनको विषयमा पहल पद्मी गरेका छौँ। त्यसै गरी यो टिम्सको रकम पनि जति रकम निकासा हुन्छ, हिजो हामीले 2.5 करोड रकम चाहिँ मजदुर कोषमा राख्ने भनेर हिजोका धेरै अगाडिका कार्यसमितिले गरेका ती कुरा रकम हामी कहाँ नआइसम्म त हामीले राख्न सक्दैनौँ। आउनका साथ हामी अन्य ठाउँमा पपुलारिटी काम गर्नलाई होइन, पहिला मजदुरको कोषमा चाहिँ ती पैसाहरू छुट्याइदिएर अनि मजदुरका योजनाहरू बनाइदिएर अनि मजदुरहरूलाई चाहिँ कार्यविधि बनाउन सहयोग गरेर उहाँहरूको कुरा चाहिँ, उहाँहरूको पैसा चाहिँ सही बेला सही टाइममा मजदुरले पाउने स्थितिमा बनाउनका लागि हामी लागेका छौँ। र हाम्रो कार्यकालमा मलाई लाग्छ अघिल्लो दिन छोड्ने अघिल्लो दिन पनि धेरै काम गर्न सकिन्छ। आजको आजै सबै कुरा हुँदैन, 18 महिना त भइसक्यो, हुन त धेरै काम यो 18 महिनामै हुनुपर्थ्यो भन्ने कुरा पनि आउला। कहिले कुरा चाहिँ 18 महिनादेखि दौडेको काम चाहिँ हामीले 365 दिनको अघिल्लो 364 दिनमा त्यसको रिजल्ट निस्किन्छ। त्यसैले म त्यही बाटोमा आज अग्रसर छु, मजदुरको पक्षमा काम गर्ने कुरामा मेरो टिम, समग्र ट्रेकिङ व्यवसायको टिम र हामीले व्यवसायीलाई पनि त्यो कुरामा सहमत गराएको छौँ। अहिले मजदुरहरूको पनि धेरै कुराहरू चाहिँ सल्टिँदै गएको छ, तैपनि समस्याहरू हिजोदेखि देखिएका ती समस्या समाधान गर्न नसक्दा हामी आफै बढी चिन्तित छौँ। र हाम्रो कार्यकालमा चाहिँ मजदुरहरूको व्यवस्था, चाहे त्यो सामाजिक सुरक्षाको, इन्सुरेन्सको अनि त्यसपछि रेस्क्यूको, यी सबै कुरालाई चाहिँ आउँदा दिनमा चाहिँ कम 100% हुन्छ भनेर त म घमण्ड गर्दिनँ। यही संयन्त्र हो, हामीले बनाइदिएका सिस्टमहरूले काम गर्दैनन्, तर पनि 99% काम गरेर चाहिँ उहाँहरूको पक्षमा जाने कुरामा हामी कटिबद्ध भएर लागेका छौँ।
उहाँ हुनुहुन्थ्यो ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टाँडका अध्यक्ष चन्द्रप्रसाद रिजाल। उहाँसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने रहेछु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोपचन बिदा हुन्छु। नमस्कार।